لیکن اللہ سبحانہ وتعالیٰ نے جس کو اپنی طرف سے بھیجا ہے ان کی زبان پر اور ان کی افعال پر مہر لگا کے بھیجا ہے کہ یہ کچھ نہیں کرتے مگر وہی کرتے ہیں جو اللہ چاہتا ہے، یہ وہی کہتے ہیں جو اللہ چاہتا ہے۔ وما رمیت اذ رمیت ولکن اللہ رمى، یعنی اے نبی یہ فعل آپ کا فعل نہیں ہے، یہ کنکریں آپ نے نہیں پھینکی ہم نے پھینکی، یعنی آپ کا فعل ہمارا فعل ہے۔ اور وما ينطق عن الهوى، کہ اے نبی آپ ہوا سے گفتگو نہیں کرتے وہی سے گفتگو کرتے ہیں، یعنی جو اللہ کا بھیجا ہوا نمائندہ ہوتا ہے وہ اپنی جانب سے نہ کچھ کرتا ہے اور نہ کچھ کہتا ہے، اگر کہتا ہے تو اللہ کی طرف سے کہتا ہے، اگر کچھ کرتا ہے تو اللہ کی طرف سے کرتا ہے، اپنی مرضی سے وہ کچھ نہیں کہتا۔ اگر وہ اپنی مرضی چلائے تو پھر وہ اللہ کا نمائندہ نہیں ہو سکتا، اللہ کا نمائندہ وہی ہے جو اللہ کی مرضی کو چلائے اور اللہ کے حکم کو اجرا کرے، اور اللہ کے حکم کو اجرا نہیں کر سکتا ہے تو پھر وہ اللہ کا نمائندہ نہیں ہو سکتا ہے، اللہ اس کو اپنا نمائندہ بنا ہی نہیں سکتا اور وہ اللہ کا نمائندہ ہو ہی نہیں سکتا جو اللہ کے حکم کو اجرا نہ کرے۔ اس کا کام صرف اجرا کرنا ہے، اور اس کی اطاعت در حقیقت اللہ کی اطاعت ہوتی ہے، کیونکہ اصل اطاعت اللہ کی ہوتی ہے اور کسی انسان کی اطاعت نہیں ہوتی۔ اور جو لوگ اللہ کو چھوڑ کر غیر خدا کی اطاعت کرنا چاہتے ہیں وہ لوگ اس غیر خدا کو طاغوت بنا لیتے ہیں، کیونکہ ہر وہ شخص جو اللہ کے مقابلے میں آ کر اپنی مرضی جتائے وہ تاغوت ہوتا ہے، اور تاغوت کی اتباع کرنے والے لوگ کافر ہوتے ہیں۔ غیر خدا کو ماننے والے کافر ہوتے ہیں، غیر خدا کو ماننا نہیں ہے، غیر خدا کی حاکمیت کو تسلیم نہیں کرنا ہے۔ اصل مسئلہ یہی ہے کہ کسی سلطان جائر کو जो हर वो शख्स जो अपनी मर्जी चलाता है, यानी उसकी मर्जी अगर अल्लाह की मर्जी है तो कबूल करना है, अगर अल्लाह की मर्जी नहीं है तो उसे कबूल नहीं करना है। हर नबी ने यही कहा, लकद बअथना फी कुल उम्मतिन रसूला, हमने हर उम्मत में रसूल मबूस किया जिसका नारा यही था, अन अबुदुल्लाह वश्तनिबुत ताबूत, कि अल्लाह की इबादत करो ताबूत से इज्तनाब करो, यानी हुकूमत अल्लाह को कबूल करो और ताबूत से किनारा कशी इख्तियार करो। जो लोग ताबूत के हो जाते हैं वो अल्लाह के नहीं होते, और ये बात कई बार कही जा चुकी है, ताबूत वही है जो अल्लाह के मुकाबले में ठहराया जाए, वरना अगर कोई चीज अल्लाह के मुकाबले में नहीं खड़ी होती है तो वो ताबूत नहीं है। जो अल्लाह के हुक्म को इजरा करने वाले हैं वो अल्लाह के मुकाबले में नहीं है, अल्लाह के मुकाबले में ठहरने वाले ही, देखिए एक अर्ज होता है एक तूल होता है, अल्लाह के मुकाबले में जो आए उसे अर्ज अर्ज कहा जाता है, और अल्लाह के नीचे अगर कोई है तो फिर वो तूल में है, तूल में हो सकता है अर्ज में नहीं हो सकता है, अल्लाह के मुकाबले में नहीं हो सकता है, अल्लाह के मातहत हो सकता है, यानी जो अल्लाह के हुकुम से, अल्लाह के हुकुम से अल्लाह की बात मनवाए ये तो मुमकिन है। इसीलिए अल्लाह सुब्हानहु व तआला ने क्या कहा कि वो नबी जो लोग आपके हाथ पर बैत कर रहे हैं वो दरहकीकत आपके हाथ पे बैत नहीं कर रहे हैं, वो अल्लाह के हाथ पे बैत कर रहे हैं। जो लोग आपको पुकार रहे हैं वो आपको नहीं अल्लाह को पुकार रहे हैं, जो लोग आपसे रुजू हो रहे हैं वो आपसे रुजू नहीं हो रहे हैं, वो आपके हाथ पे बैत नहीं कर रहे हैं वो अल्लाह के हाथ पे बैत कर रहे हैं, जो लोग आपकी इताअत कर रहे हैं वो आपकी इताअत नहीं कर रहे हैं वो अल्लाह की इताअत कर रहे हैं, क्योंकि उनका अपना कुछ नहीं है, वो जो कुछ भी करते हैं अल्लाह सुब्हानहु व तआला की जानिब से। लिहाजा गैर खुदा की हाकिमियत को कबूल नहीं किया जा सकता है। अगर ये सितम पेशा अफराद सितमगरों की अगर हुकूमत को तस्लीम कर लिया जाए तो फिर इसके बुरे असरात मुरत्तब होंगे, बुरे नताएज दरामद होंगे। ये मसला बहुत अहम तरीन मसला है, ये मसला नमाज से ज्यादा मुहिम है, ये मसला जो है हर चीज से ज्यादा अहमियत रखता है, क्योंकि हाकिमियत का मसला, हाकिमियत अगर हम अल्लाह की हुकूमत को मानेंगे तो हमारा माशरा नूरानी माशरा हो जाएगा, हमारा समाज नूरानी समाज हो जाएगा, हमारी हुकूमत नूरानी हुकूमत हो जाएगी। इस नूरानी माहौल में नमाज भी पढ़ी जा सकती है, रोजा भी रखा जा सकता है, लेकिन अगर हम अल्लाह की विलायत से बाहर आ जाएं तो फिर वो ताबूत की हुक्मरानी होगी। ताबूत की हुक्मरानी क्या है? तारीख तरीन हुक्मरानी है। फिर उस ताबूत के साए में ना पढ़ी जाने वाली नमाज कबूल है, ना रखा जाने वाला रोजा कबूल है, ना किया जाने वाला हज कबूल है, ना दी जाने वाली जकात कबूल है, ना किया जाने वाला जिहाद कबूल है। वो जिहाद जिहाद नहीं है जो ताबूत के साए में हो, वो नमाज नमाज नहीं है जो ताबूत के साए में हो। मसला यही है, आप किसकी हुकूमत में यहाँ रह रहे हैं, किसका डोमिनेशन है आपके शहर में, आपके मुल्क में, आप किसके तहत रह रहे हैं, कौन है आपका हाकिम, इख्तदार किसके हाथ में है, यह सबसे अहम तरीन मसला है। मसला यही है, इसीलिए अहले बैत अलैहिमुस्सलाम से जो रिवायात मरवी है वो ये है कि कुफ्र के साथ तो हुकूमत रह सकती है लेकिन जुल्म के साथ नहीं रह सकती है, यानी जुल्म चाहे मुसलमान करे तो गलत है, गैर मुस्लिम करे तो गलत है, जुल्म बहरहाल जुल्म है और जालिम की तायद किसी सूरत नहीं हो सकती है। और जब जालिम हाकिम बन जाएगा, जालिम जब हाकिम बन जाएगा तो उसके असरात अच्छे नहीं निकल सकते, उसके असरात नेक नहीं हो सकते। और जो हाकिम का दीन होता है वही अवाम और रईयत का दीन होता है, वही अवाम का दीन होता है, उसके असरात है, यानी जब हाकिम अगर जालिम अगर हाकिम बन जाता है, सितमगर अगर हाकिम बन जाता है तो फिर वो क्या करता है, सितम करता है ना, सितमगर जो होता है वो सितम करता है। जालिम क्या है? जुल्म करता है। जालिम से कोई अच्छी चीज सादिर नहीं हो सकती है। जालिम यकीनन जुल्म करेगा, बेगुनाहों को सताएगा, बिना वजह की अजियत देगा। सितम करेगा, जुल्म ढाएगा, फसाद परवा करेगा, माशरे को तबाह व बर्बाद कर देगा, आपस में रखना अंदाजी करेगा, इज्तिमा को बिखर देगा। कुरान मजीद मना कर रहा है और इस तरफ पूरी तवज्जो के साथ कुरान मजीद ने वो ताकीद के साथ इस मसले को उठाया और इस मसले को इस कदर अहमियत के साथ बयान किया है। कुरान मजीद कह रहा है इन्नल मुलूक इदा दखलू करियतन अफसदूहा, जब मुलूक और बादशाह हजरात हैं, ये जालिम बादशाह, ये शयातीन, ये बादशाह इदा दखलु खरियतन, जब ये किसी शहर में दाखिल होते हैं, किसी खरिये में दाखिल होते हैं, अफसदू हाँ उसे फासद कर देते हैं, फसाद बर्पा करते हैं। जो भी जालिम आएगा और हुक्मरान बनेगा उससे क्या उम्मीद लगा सकते हैं आप, सिवाय इसके कि वो माशरे को तबाह करेगा, फसाद बर्पा करेगा। फसाद बर्पा करेंगे और वहां रहने वाले इज्जतदार लोगों को जलील कर देगा। अजीज लोग जलील हो जाएंगे, इज्जतदार लोग जलील हो जाएंगे। उसका काम यही है। लेकिन अगर अल्लाह की जानिब से भेजा जाने वाला जो नुमाइंदा होगा उससे किसी को अजियत नहीं पहुंचेगी। वो आएगा तो करिए में दाखिल होगा तो उसे आबाद करने की सोचेगा, उसे बर्बाद करने के बारे में नहीं सोचेगा। नबी करीम जब उम्मुल कुरा में दाखिल हुए, मक्के में दाखिल हुए, तो अमन सलामती के साथ दाखिल हुए, तजावुज नहीं किया, जबकि पूरी ताकत के साथ नबी मक्के में दाखिल हो रहे थे। लेकिन कमजोरों पे जुल्म नहीं हुआ, बल्कि सराने कुफर को अमान दी गई। लेकिन अगर जालिम हुक्मरान किसी करिए में दाखिल होता है तो वो क्या करता है? इन्नल मुलूक इज़ा दखलू करियतन अफसदूहा, फसाद बर्पा करते हैं। और दूसरी सिफत इनकी क्या है? ये वहां के इज्जतदार लोगों को जलील कर देते हैं। आज आप देखिए ये जो खलीफा बन के दाखिल हो रहे हैं, ये किसके भेजे हुए खलीफा हैं? ये अगर अल्लाह के भेजे हुए हैं तो फिर ये फसाद नहीं बर्पा करेंगे, जुर्म नहीं करेंगे, किसी की इज्जत और इस्मत पर डाका नहीं डालेंगे, किसी इज्जतदार इंसान को जलील नहीं करेंगे। लेकिन ये बादशाह बन के दाखिल हो रहे हैं, इदा है ना, इन्नल मुलूक इदा दखलू। आप देखिए ये जो आयत के जो मिज़दाक नजर आ रहे हैं वो यही मौजूदा हुक्मरान है। बहरीन के अंदर जब ये लोग दाखिल हुए, सऊदी की फौज जो दाखिल हुई, तो दाखिल होने के बाद उन्होंने क्या किया कि अमन बर्पा किया या फसाद बर्पा किया? वहां के इज्जतदार लोगों को जलील किया। तो इस आयत के मिज़दाक बने कि ये बादशाह जब दाखिल होते हैं तो फसाद बर्पा करते हैं। कुरान मजीद कह रहे हैं हम तर कई फफा अला रब्बुका बिआद, क्या तुमने नहीं देखा कि कौम आद के साथ अल्लाह सुभान व तआला ने क्या सलूक किया? और वो लोग कितने ताकतवर थे, कितने कवि थे, लेकिन उनका हशर क्या हुआ? अलम तर कैफ फअल रब्बुका बिआद, ये रमदातिल इमाद, ये लोग وثمود الذين جابوا الصخر بالواد وفرعون ذو الاوتاد الذين طغوا في البلاد, जिन्होंने जो है शहरों में तुगयान बर्पा किया, फअक्थरू फीहा الفساد, کہ انہوں نے وہاں پر فساد برپا کیا ان شہروں میں، ان بلاد کو تباہ کر دیا. فرعینہ کا کام کیا رہا؟ ممالک کو تباہ کرنا، ملکوں کو تباہ کرنا، شہروں کو غارت کرنا. ظالم حکمرانوں کے بارے میں قرآن مجید یہ کہہ رہا ہے کہ ظالم حکمران سے اچھی توقع نہیں رکھی جا سکتی، اس کے برے اثرات پوری ملت کو غارت کر دیتے ہیں. جب برا حاکم کو اگر آپ قبول کر لیتے ہیں تو پھر آپ کو اس کے برے نتائج بھگتنے کے لیے تیار رہنا پڑتا ہے. پھر وہاں پر نیکی اور شرافت کی بات نہیں ہوتی ہے، عزت کی بات نہیں ہوتی ہے، لیکن کوئی اس کو دینی مسئلہ نہیں سمجھتا ہے. جبکہ قرآن مجید نے سب سے زیادہ تاکید یہی کی ہے کہ حکومت اسلامی کی بات قرآن مجید کر رہا ہے، حاکم اسلامی کی بات کر رہا ہے، طاغوت سے اجتناب کی دعوت دے رہا ہے، سلطان جائر سے دور رہنے کی بات کر رہا ہے، ان ملوک سے کہ جو فساد برپا کرتے ہیں ان سے دور رہنے کے لیے کہہ رہا ہے. ان فرعون علا فی الارض، کہ فرعون نے استکبار کیا اور زمین میں اپنی بالادستی کا اعلان کر دیا. ان فرعون فی الارض علا فی الارض، زمین میں وہ بڑا ہو گیا ہے، استکبار کیا ہے. وجعل اهلها شيعا، اور وہاں رہنے والوں کو اس نے ٹکڑے ٹکڑے کر دیا. فرعون نے کیا کیا؟ وہاں رہنے والوں کو ٹکڑے ٹکڑے کر دیا، گروہوں میں بانٹ دیا. شیاطین کا کام لوگوں کو تقسیم کرنا ہے، بانٹنا ہے، گروہوں میں تقسیم کرنا ہے، پارٹیوں میں تقسیم کرنا ہے. تقسیم کی بات ظالم کرتا ہے، تقسیم کی بات فرائنہ کرتے ہیں جو اپنے آپ کو حاکم اور بڑا سمجھنے لگتے ہیں. وہ لوگ وہاں رہنے والوں کو تقسیم کر دیتے ہیں، پارٹیوں میں بدل دیتے ہیں. مختلف حصوں میں بانٹ دیتے ہیں، ٹکڑے ٹکڑے کر دیتے ہیں. گر ملت بے دین بھی ہو جائے منظم، مضبوط زمانے میں چٹانوں کی طرح ہے. ہو قوم مسلمہ بھی جو تنظیم سے محروم، ٹوٹی ہوئی تسبیح کے دانوں کی طرح. ہو قوم مسلمہ بھی جو تنظیم سے محروم، ٹوٹی ہوئی تسبیح کے دانوں کے. ہم بکھر جائیں گے تو ہماری طاقت اور ہماری قوت ختم ہو جائے گی. ہم اگر سب اللہ کے بندے ہیں تو پھر حاکم فرعون نہیں ہوگا، حاکم اللہ ہوگا. اللہ کو ہٹا کر جو بھی حاکم بن جائے وہ فرعون ہے، وہ نمرود ہے، وہ شداد ہے، وہ ظالم ہے، وہ جابر ہے، وہ یزید ہے وقت کا. ان فرعون علا فی الارض وجعل اهلها شیعا، اور وہاں رہنے والوں کو اس نے تقسیم کر دیا. یستضعف طائفۃ منہم، ان میں سے گروہ کو کمزور کر دیا، وہاں رہنے والوں کو کمزور کر دیا. یذبح ابناءهم، اور ان کے مردوں کو ذبح کر دیا، ان کے بچوں کو، لڑکوں کو ذبح کر دیا، اور خواتین کو زندہ چھوڑ دیا تاکہ انہیں کنیز بنایا. وَيَسْتَحْنِسَاهُمْ، اور ان کی عورتوں کو چھوڑ دیا، مردوں کو قتل کر دیا اور عورتوں کو چھوڑ دیا. اِنَّهُ كَانَ مِنَ الْمُفْسِدِينَ، کہ وہ مفسدین میں سے تھا، کہ فرعون مفسدین میں سے تھا. نبی کریم فرما رہے اِذَا تَغَيَّرَ السُّلْطَانَ تَغَيَّرَ الزَّمَانَ، اگر سلطان بدل جائے تو تقدیر بدل جاتی ہے، زمانہ بدل جاتا ہے، سب کچھ تبدیل ہو جائے گا. حاکم اگر بدل گیا، اگر کسی ادارے کا، کسی ملک کا حاکم اگر بدل جاتا ہے تو پوری چیزیں بدل جاتی ہیں. اذا تغیر السلطان تغیر الزمان، اگر سلطان بدل گیا، حاکم بدل گیا تو پھر ہر چیز بدل جاتی ہے، پورا نظام بدل جاتا ہے. اذا تغیر السلطان تغیر الزمان. اب یہ اور بات ہے کہ वो उस सुल्तान की बात हो रही है जो पूरी ताकत के साथ अपनी अपनी जो है अपनी हुकूमत जताए, वरना जो है आजकल के हाकिमों की तरह नहीं कि मिसाल के तौर पर हुस्नी मुबारक गया तो जो है मुर्सी, मुर्सी के बाद जो है सीसी, ये जो सिलसिला है ये तो गुलामों का सिलसिला है, ये हाकिमों का सिलसिला नहीं है, ये तो ये इनके बदलने से तो कुछ नहीं बदलेगा। जैसा आप समझ रहे होंगे कि भाई सुल्तान बदलता है तो यहाँ तो सुल्तान बदला तो हुआ क्या, तो ये सुल्तान नहीं थे कि अपनी हुकूमत चलाते, ये तो अमेरिका के गुलाम थे, ये तो अमेरिका के गुलाम थे। ये अजीब बात है, मैं इससे पहले भी कह चुका हूँ कि उम्मत मुस्लिमा गफलत में है और बिलखसूस बरादरान अहले सुन्नत इस वक्त गफलत में है कि इस वक्त पूरी दुनिया में अहले सुन्नत ने अपना मरकज नहीं बनाया है, उनका कोई मरकज नहीं है। इस वक्त मजलूम कौम जो है अहले सुन्नत बनी हुई है, आपने शायद तवज्जो नहीं किया इस मसले पे। शियों का अपना मरकज है ईरान में, यानी शियों ने हुकूमत बना लिया, हालांकि शिया इतनी बड़ी तादाद में नहीं है दुनिया में, लेकिन उन्होंने एक बहुत बड़ी हुकूमत मिडिल ईस्ट में कायम कर ली है। सलाफी हजरात ने अपनी हुकूमत बना ली है सऊदी अरब में, चाहे वो जैसी किस्म की हो, लेकिन सलाफियों की वहाबियों की एक आवाज जरूर है, लेकिन आप बताइए अहले सुन्नत की आवाज कहाँ, अहले सुन्नत की मजहबी हुकूमत कहाँ है? देखने में तो इतनी हुकूमतें हैं लेकिन उनकी अपनी इस्लामी हुकूमत कहाँ है? ये बात जो मैं कह रहा हूँ, यानी शिया हुकूमत की बात नहीं कह रहा हूँ, हो सकता शिया हुकूमत जो है आपके कई ममालिक में हो सकता हो, पाकिस्तान में हो, अफगानिस्तान में हो, कहीं भी हो, इराक में हो, लिबनान में हो, कहीं उसकी बात नहीं हो रही, हुकूमत इस्लामी की बात हो रही है। यानी इस वक्त 56 ममालिक में कोई भी मुल्क इस्लामी होने का दावा नहीं करता है दुनिया के, सिर्फ दो मुल्कों के, एक सऊदी और एक ईरान, दो ही मुल्क ऐसे हैं जो इस्लामी होने का दावा करते हैं, वो किस तरह के इस्लामी ये बहस अलग है, लेकिन असल इस्लामी होने का दावा दो ही मुल्क करते हैं। लेकिन इसमें तीसरा मुल्क नहीं है जिसको होना चाहिए था, जबकि अहले सुन्नत का एक मरकज दरमियान में आना चाहिए था, इसकी ख्वाहिश हमको भी थी, यानी हम नहीं चाहते, ऐसा नहीं कि हम नहीं चाहते थे कि सुन्नी मरकज ना बने, जबकि हम ये चाहते हैं कि सुन्नी मरकज बने, उनकी भी अपनी आवाज हो, उनका भी अपना मरकज हो, और उनका मरकज मिस्र में बनने जा रहा था। ये इख्वानुल मुस्लिमीन की पूरी कोशिश क्या थी कि मिस्र में मरकज बने और जामियतुल अजहर की हुकूमत हो, क्योंकि सबसे बड़ा मुस्लिम इदारा, दीनी इदारा अगर कोई है अहले सुन्नत का तो वो जामिया अजहर है इस वक्त। ये और बात है कि ये जामिया अजहर असल में जामियतुल ज़हरा था, और वह अलग है, फातिमीन की हुकूमत थी, लेकिन इस वक्त ये मरकज बना हुआ है अहले सुन्नत का, लेकिन उसको बनने नहीं दिया जा रहा है, उसकी आवाज को इस्तकलाल नहीं बख्शा जा रहा है, इख्वान के हाथ में हुकूमत नहीं दी जा रही है, चाहे वो किसी भी किस्म की होती लेकिन उनकी अपने नजरियात की बुनियाद पर होती ना, लेकिन उसको मौका नहीं दिया जा रहा है। बड़ी मुश्किल से मुर्सी आया था लेकिन उसको किस बुरी तरीके से जलील करके जिंदानों के हवाले किया गया, कैदखानों के हवाले किया गया, अदालत के कटेरे में ठहरा दिया गया, और उसके चाहने वालों को हजारों की तादाद में फांसी के तख्ते पर लटका दिया गया, लेकिन किसी ने भी आवाज नहीं उठाई, और उम्मत मुस्लिमा सो रही है, सुन्नी दुनिया ख्वाबे गफलत में है, ये नहीं जान रही है कि उनका मरकज बनने नहीं दिया जा रहा है। अब वो कभी सऊदी की हुकूमत को मानना चाहते हैं, कभी ईरान की तरफ झुकते हैं, कभी सऊदी की तरफ झुकते हैं, लेकिन इस वक्त जो है उनका कोई ठिकाना नहीं है। खुदा करे कि वो लोग मजबूत हों, और हम तो ये चाहते हैं कि शिया और सुन्नी दोनों मुत्तहिद होकर इस्लाम दुश्मन ताकतों का मुकाबला करें, हम कभी नहीं चाहेंगे कि शिया सुन्नी के दरमियान में इख्तलाफ हो। चुनांचे जब मुर्सी की हुकूमत आई थी, चाहे वो जिस किस्म की थी, हमने उसकी तायद की थी या नहीं की थी, ये और बात है कि मुर्सी की गलतियों की वजह से आज वो जिंदानों में चला गया, लेकिन जब उसकी हुकूमत आई थी तो हमने तायद की थी, हम उसके तरफदार थे, हम पूरे शिया उसके तरफदार थे, और हुकूमत के पैमाने पे हमने जो है आवाज उठाई थी कि हम सुन्नी दुनिया को तकवीत देना चाहते हैं। आज भी जामियतुल अजहर का जो मुफ्ती आजम है, उन्होंने वही शेख महमूद शंतूत के फतवे को फिर से जिंदा किया, शेख अहमद तैयब को अल्लाह हिफ्ज करे, कि शेख अहमद तैयब जो इस वक्त मुफ्ती आजम है मिस्र का, जामिया अजहर का मुफ्ती आजम है, वो शियों की ताइफ में कहते हैं कि मसलक जाफरी पर अमल करना दुरुस्त है, जिस तरह से हनफी और शाफी और मालिकी और हम्बली के फतवे पर अमल करना दुरुस्त है, इसी तरह से मसलक जाफरी पर अमल करना भी दुरुस्त है। इन्होंने अगरचे के इब्तिदा नहीं की है फतवे की, लेकिन शेख महमूद शलतूत ने जो तारीख साज फतवा किया था, उस फतवे को शेख अहमद तैयब ने दौर में जिंदा किया और उसी की तस्दीक की है। तो मसला ये है कि इनकी हम बात नहीं कर रहे हैं, ये सुल्तान नहीं है, ये तो गुलाम है, ये जो अरब हुक्मरान है, ये अपने को शाह कहते हैं, ये दर हकीकत सबसे बड़े गुलाम है, ये शाह नहीं है, ये सुल्तान नहीं है, ये अपनी मर्जी से कुछ नहीं करते हैं, ये वक्त के फिरौन भी नहीं है, फिरौन के चेले हैं, ये जो है खुद फिरौन नहीं है, ये फिरौन के चमचे हैं। अगर फिरौन इसराइल है दौरे हाजिर का, फिरौन अगर अमरीका है दौरे हाजिर का, तो ये उसके चमचे हैं। ये शाह अब्दुल्ला बने, ये शाह नहीं है, ये नौकर है, ये नौकर इसराइल है, ये शाह नहीं है, ये शाह उर्दू शाह नहीं है, ये इसराइल का चेला है। इस वक्त दाइश की जो तरबियत हुई है ये उर्दू में हुई है, जॉर्डन में हुई है, जो इसराइलियों ने की है। इसराइल का जो है, इसराइल का एक खत्ता माना जाता है जॉर्डन। आज दाइश के लोग जो बीमार पड़ते हैं तो कहां जाते हैं आप बताइए? तलबीत में इनका इलाज होता है। इनको जो हथियार मिलते हैं वो कहां से मिलते हैं? तो ये खुद से नहीं आए हैं, इनको भेजा गया है, एक दिन इन्हें मार के निकाला जाएगा। आज भेजा गया है, कल वापस किया जाए। आज इनको खलीफा बनाया है, कल इनकी खिलाफत छीन ली जाएगी। खलीफा भी जाएगा, खिलाफत भी जाएगी। जिस तरह से इन्होंने, मैंने आर्टिकल में ये लिखा है ना अपने, कि अफगानिस्तान का जो हशर हुआ, अफगानिस्तान में क्या किया, तालिबान को ले आके जो है अफगानिस्तान में बिठाया नजीबुल्लाह की हुकूमत को खत्म करने के लिए, उसके बाद जब उनसे काम निकल गया तो हटा दिया, उसके बाद फिर अपना कोई चेला भेज दिया। तो इस यही काम ये लोग करते हैं। ये अमरीका और इसराइल की मर्जी के बगैर चलने वाले लोग नहीं है, ये इंटेलिजेंस इदारे एक ना एक जो है इनमें के लोगों को तैयार करते हैं और तैयार करके भेजते हैं। ये आलेकार हैं, ये खुद अपनी तरफ से कुछ नहीं करते। मिल्लत इस्लामिया इस वक्त बेदार हो रही है, बेदार होने के करीब है। तगैयर सुल्तान, तगैयर जमाना बदल जाता है, अगर सुल्तान बदल जाए, हुकूमत अगर बदल जाए। वज़ालिका फी विलायतिल वलीयिल जाएर दूनल हक। देखिए ये अहम तरीन बात है कि जब जालिम और जाबिर हुक्मरान बनता है तो हक को पामाल कर देता है और बातिल को मस्तहकम करता है, और जब अल्लाह का वली आता है तो बातिल को पामाल कर देता है, हक का झंडा गाड़ देता है। ये हक और बातिल के दरमियान की कश्मकश है जो हर दौर में जारी रहेगी। कुरान मजीद ने कहा है वल्लदीना कफरू औलियाहुम ताहूत युखरिजूनहुम मिनन नूर इला ज़ुलुमात। वल्लदीना कफरू, जिन लोगों ने कुफ्र इख्तियार किया है, वो लोग क्या करते हैं, युखरिजूनहुम मिनन नूर, ये लोगों को नूर से निकालकर ज़ुलमतों में पहुंचा देते हैं। यानी ताहूत का काम क्या होता है, अल्लाह के मुकाबले में जो हाकिम बनता है उसका काम क्या होता है? वो लोग जो कुफ्र इख्तियार करते हैं, वल्लदीना कफरू, जिन लोगों ने कुफ्र इख्तियार किया, यानी अल्लाह और उसके भेजे हुए नुमाइंदों से रुख मोड़ लिया। वल्लदीना कफरू औलियाहुम ताहूत, उनके औलिया कौन हो जाते हैं, ताबूत हो जाते हैं। क्योंकि दो ही है, तीसरा कोई नहीं है, या अल्लाह की हुकूमत है या ताबूत की हुकूमत है, तीसरी कोई हुकूमत नहीं है। अल्लाह की हुकूमत में आ गए तो अमन अमान है, आपने कलमा पढ़ लिया, आपकी जान माल सब महफूज रह गया। अब किसी ने भी अगर तजावुज किया आपकी जान और माल पर, तो फिर वो इस्लाम के एतबार से, इस्लामी हुकूमत के हिसाब से, वो हुकूमत का मुखालिफ माना जाएगा, गद्दार माना जाएगा और उसको सजा दी जाएगी। अल्लाह की हुकूमत से जो बाहर आ गया उन्हें क्या कहा जाता है, वल्लदीना कफरू, जिन्होंने कुफ्र इख्तियार किया, यानी अल्लाह और उसके उसकी हुकूमत को मानने से इनकार कर दिया। तो औलिया हुम ताबूत, उनकी औलिया कौन हो जाते हैं, ताबूत हो जाते हैं। ये ताबूत का काम क्या होता है, जिस तरह जो काम बिल्कुल बरक्स है, जब अल्लाह और उसके औलिया हाकिम बनते हैं तो क्या करते हैं, अल्लाह वली अल्लज़ीन आमनू युख्रिजुहुम मिनज़्ज़ुलुमाति इलन्नूर। अल्लाह जब वली बनता है तो लोगों को जुल्मात से निकाल कर रोशनी में ले आता है, अंधेरों से निकाल कर, गुमराहियों से निकाल कर, फसाद और बर्बरियत से निकाल कर, जुल्म और तशद्दुद से नजात देकर उन्हें नूर में ले आता है। और वल्लदीना कफरों, और जिन लोगों ने कुफर इख्तियार किया है उनके औलिया कौन हो जाते हैं, औलिया हम ताबूत, उनके औलिया ताबूत हो जाते हैं। उनका काम क्या होता है ताबूत का, युख्रिजूनहुम मिनन नूरी लज़ुलमात, वो नूर से निकाल के जुल्मत में ले आते हैं, वो पूरे माशरे को जुल्मानी माशरा बना देते हैं, पूरे माशरे को अंधेरे में बदल देते हैं। अमीर उल मोमिनीन कहते थे अगर तुम लोग मुझे हाकिम नहीं मानोगे फिर तुम्हारे ऊपर एक ऐसा जालिम तुम पर हाकिम हो जाएगा। अमीर उल मोमिनीन कई बार ये इस बात का टहोका दिया इन लोगों को। आप देखिए ये खिलाफत जो मदीने में कायम हुई थी, जिसको अमीर उल मोमिनीन कूफे तक खींच कर इतना वसी किए और चाहते थे कि ताबूत का खात्मा हो जाए और ताबूतियत की को जड़ों से उखाड़ के फेंका जाए, ये गलती किसने की थी? शाम में जो हुकूमत बनी, बनी उमैया जो मजबूत हुई, आज आज जो आप ये दाएश की शक्ल में देख रहे हैं, आज दुनिया में जो जुल्म देख रहे हैं, ये बनी उमैया की हुई कारस्तानियों का अहिया है और कुछ नहीं है। बनी उमैया को जिंदा किया जा रहा है और कुछ नहीं। अमीर उल मोमिनीन ने कहा अगर तुम लोग मुझे हाकिम नहीं मानोगे तो फिर तुम पर एक ऐसा जालिम और जाबिर हाकिम बन जाएगा कि तुम उसकी बला से निकल नहीं सकोगे, तुम उस शिकंजे में फंस जाओगे, इस शजरे मलूना के हवाले हो जाओगे। अमीरुल मोमिनीन चाहते थे कि ये बनी उमैया को भी वो बुन से उखाड़ के फेंक दें। एक मिनट के लिए भी अमीरुल मोमिनीन ने कहा कि मैं इसको गवर्नर के तौर के ऊपर भी मानने के लिए तैयार नहीं हूं, लेकिन उम्मत मुस्लिमा फंस गई, गफलत का शिकार हो गई, अमीरुल मोमिनीन को हाकिम मानने से इनकार किया, जिसके नतीजे में ये वो गफलत थी, इस सियासी अदम शऊर यानी सियासी शऊर का ना होना, दुश्मन ना शिनासी, दुश्मन को न पहचानना, दोस्त को न पहचानना कि हमारा दोस्त कौन है, हमारा दुश्मन। मिल्लत इस्लामी आज भी उन्हीं मसाइल से दो चार है, इसको आज तक ये नहीं पता चला कि हमारा दोस्त कौन है, हमारा दुश्मन कौन है, हमारा खून कौन चूस रहा है, हमें खून दे कौन रहा है। ये खून देने वालों का एहतराम नहीं करते, खून चूसने वालों का एहतराम करते हैं। जो लोगों से हाथ चुमा के फूल पहनते हैं इसके लोग, इनका तो लोग एहतराम करते हैं, लेकिन जो कांटों का ताज अपने सर पर पहन लेते हैं और जो आग पर से चलते हैं, कांटों पर से चलते हैं, जो खून देते हैं उनको नहीं मानते, जो खून चूसते, जबकि इतनी ये इतनी वाज़े से मिसाल है कि इन्होंने देख लिया था कि एक तरफ बनी उमैया जो है वो खून चूस रही है और अमीर उल मोमिनीन इधर खून दे रहे हैं। इस्लाम को सबसे ज्यादा खून किसने, आज भी मिल्लत इस्लामिया यही मुश्किलात से दो चार है, इनके उलमा इसी मसले में दो चार है, आज भी ये मसला हल नहीं हुआ कि अबू तालिब मोमिन है कि काफिर है, जबकि अबू सुफियान को मोमिन मानने तैयार है, उनकी औलाद को मुसलमान मानने तैयार है, लेकिन अबू तालिब को मुसलमान मानने भी कोई तैयार नहीं है, जबकि इतना तो साफ नजर आ रहा है सबको कि सबसे ज्यादा अगर खून इस्लाम के लिए दिया है तो वो अबू तालिब ने दिया है। क्या मिल्लत इस्लामिया को ये बात समझ में नहीं आ रही है कि जिसने इस्लाम को खून दिया वो कौन है, जिसने इस्लाम का खून चूसा वो कौन है? कहने ये इतना समझ में नहीं आ रहा कि किसकी औलाद ने तख्तो ताज पर कब्जा करके हुकूमत का खून चूसा है, मिल्लत इस्लामिया का खून चूसा है, ऐश किया है, इश्वत किया है, हुकूमत और दौलत पर हुक्मरानी की है, और किसकी औलाद ने शजर इस्लाम के लिए आपकी आबियाई की है? अबू तालिब का खून था जो कभी अली की शक्ल में मेहराब इबादत में बहा, हसन मुश्तबा की शक्ल में कभी, زہرِ دغا سے دوچار ہوا اور کربلا کے میدان میں ابو طالب کا خون تھا جو اسلام کے کام آیا. اس پوری مظلومیت کے ساتھ کہ جب ابو طالب کا خون 57 برس کے پیمانے میں ڈھلا تو حسین بن گیا, اور یہی خون جب 18 برس کے پیمانے میں ڈھلا تو علی اکبر بن گیا, یہ خون جب 13 برس کے پیمانے میں ڈھلا تو قاسم بن گیا, یہی خون جب 20-22 سال کے پیمانے میں ڈھلا تو اون محمد بن گیا. یہی ابو طالب کا خون تھا جو کبھی سکینہ کے رخساروں سے ٹپک رہا تھا, کبھی علی اصغر کے گلوئے نازک سے بہ رہا تھا. کیا ملت اسلامیہ کو یہ سمجھ میں نہیں آ رہا ہے کہ یہ کس کا خون ہے؟ کوئی یہ پوچھنے کے لیے تیار نہیں ہے کہ کربلا میں خون بہا تو کس کی اولاد کا خون بہا؟ محراب عبادت میں یہ خون جو بہا, فرق مبارک علی پر جب ضربت لگی تو خون بہا یا نہیں بہا؟ یہ خون کس کے بیٹے کا خون ہے؟ کوئی نہیں پوچھا کہ کس کے بیٹے کا خون ہے. یہ ابو طالب کے بیٹے کا خون ہے. جب جناب امام حسن کا جنازہ اٹھا تو حسن ابن علی کے جنازے پہ تیر بارانی ہوئی تو کسی نے یہ نہیں پوچھا کہ یہ کس کے پوتے کا جنازہ تھا. اور جب کربلا کے میدان میں جب امام حسین کا خون بہ رہا تھا, جب علی اکبر کے سینے پہ برچھی لگ رہی تھی, جب قاسم گھوڑے سے زمین پر آئے تھے, جب اون محمد خون میں نہائے تھے, اس وقت کسی نے نہیں پوچھا کہ یہ اولاد کس کی اولاد ہے, یہ کس کے بچے ہیں جو شہید ہو رہے ہیں, یہ کس کا خون ہے جو بہ رہا ہے؟ ایک طرف تو ایک خاندان ہے جو مسلسل خون دیتا جا رہا ہے, تسلسل کے ساتھ مسلسل خون دیتا جا رہا ہے, اور ایک دوسرا خاندان ملت اسلامیہ کے اوپر ایسے غالب آ گیا. یہی حاکم جابر, یہی سلطان جائر, یہی حاکم غیر مسلم, غیر خدائی, وہ لوگ جو اللہ کو چھوڑ کر حکمرانی کر رہے ہیں, جو فساد برپا کر رہے ہیں, جو ظلم کر رہے ہیں, جو زیادتی کر رہے ہیں, یہ جو خاندان, یہ نہیں پوچھا جاتا ہے کہ یہ جو شام میں حاکم بن کے بیٹھا ہے کہ یزید کس کا بیٹا ہے, یہ یزید کس کا پوتا ہے. سب ماننے کے لیے تیار ہیں کہ ابو سفیان مسلمان ہیں, یہ سب ماننے کے لیے تیار ہیں, لیکن یہ نہیں پوچھتے کہ کس کا پوتا ہے. یہ عیش کرنے کے لیے ابو سفیان کی اولاد, اسلام کو خون دینے کے لیے ابو طالب کی اولاد, اس کے باوجود بھی ابو طالب کے ایمان میں شک ہے, ابو سفیان کے مسلمان ہونے میں شک نہیں ہے. یہی وہ غلطی ہے جو آج ملت اسلامیہ کو ان تمام مسائل سے دوچار کر رہی. اگر یہ مسئلہ کاش حل ہو گیا ہوتا ابھی تک, اگر یہ مسئلہ حل ہو گیا ہوتا تو آج مسلمان ابو بکر بغدادی کے معاملے میں پریشان نہ ہوتا کہ اس کو حاکم مانا جائے کہ نہ مانا جائے. اگر قرآن کی آیتیں لوگوں کے ذہنوں میں ہوتی کہ ان الملوک اذا دخلوا قرية افسدوها, اگر یہ ذہن میں ہوتا کہ ان کی علامتیں, اگر ذہنوں میں ہوتی کہ یہ کیا علامتیں رکھتے ہیں, ان کی علامت کیا ہے. علی جب حاکم بنے تھے تو بیت المال کی تقسیم کیسے ہوئی تھی اور شام میں تقسیم کیسے ہو رہی تھی؟ کیا اتنا سمجھ میں نہیں آتا ہے کسی کو؟ یہ علامتیں بتائیں گی نا. آپ یہ دیکھیے کہ یہ اگر خلیفہ ہے اللہ کا بھیجا ہوا تو یہ امن و سلامتی کا پیغام لے کے عراق میں داخل ہو رہا ہے, یا ظلم و زیادتی کر رہا ہے, یہ عزت داروں کو ذلیل کر رہا ہے, یہ خواتین کی عصمت ریزی کر رہا ہے, یہ بچوں پہ ظلم اٹھا رہا ہے, یہ اللہ کا نام لے کے بکروں کی طرح انسانوں کو ذبح کر رہے ہیں, اس کے باوجود بھی کسی کو سمجھ میں نہیں آ رہا ہے کہ یہ خنجر کس کمپنی سے بنا ہوا ہے, یہ کس کون سا جو ہے کہاں سے آیا ہے, کس کے ہاتھ میں ہے؟ اس کے اثرات ظاہر ہوں گے نا کہ یہ ہاتھ مومن کا ہاتھ ہے تو یہ تلوار حفاظت, دیکھیں مومن کے ہاتھ میں بھی تلوار ہوتی ہے, ظالم کے بھی ہاتھ میں تلوار ہوتی ہے, لیکن مومن کے ہاتھ میں جو تلوار ہوتی ہے وہ حق کا دفاع کرتی ہے, کسی کا نقصان نہیں کرتی. لیکن جب ظالم کے ہاتھ میں یہ تلوار ہوتی ہے تو پھر اس سے حق کا نفاذ نہیں ہوتا, باطل کا نفاذ ہوتا ہے, حق پامال ہوتا ہے. تو عزیزان گرامی, ہم جس امام کی صف ماتم یہاں بچھائے ہوئے ہیں, یہ وہ امام ہیں کہ جن کی شہادت ہی شدت عدالت کی وجہ سے ہوئی ہے. وَقَتَلَهُ لِشِدَّتِ عَدْلِهِ, یعنی آپ کی شہادت شدت عدالت کی وجہ سے ہوئی ہے. اور میں نے جملہ سنایا تھا نا ایک اردو ادیب کا کہ مسلمانوں کی علی کی حق پرستی کی تاب نہ لا کر مسلمانوں کی ایک جماعت کثیر نے علی کا ساتھ چھوڑ دیا. علی کی حق پرستی کی تاب نہ لا کر مسلمانوں کی ایک جماعت کثیر نے علی کا ساتھ چھوڑ دیا. تو حق پرستی کی تاب لانا ہر قوم کی بس کی بات نہیں ہے. عائش و عشرت کے دلدادے کبھی امیر المومنین کی جیسی سخت حکمرانی کو قبول کرنے کے لیے تیار. انہو خشن بذاتن اللہ کے معاملے میں علی ابن ابی طالب اتنے سخت ہے کہ وہ اپنے قاتل کو تو معاف کر سکتے ہیں لیکن اللہ کے دشمن کو معاف نہیں کر سکتے, اور وہ بھی اللہ کی مرضی کے مطابق. اللہ کے دشمن کو اپنا دشمن سمجھ کے نہیں مارتے بلکہ اللہ کے دشمن کو اللہ کا دشمن سمجھ کے مارتے اللہ کی مرضی کے مطابق. یہ ہے علی بن ابی طالب کا فعل. کس مظلومیت کے عالم میں محراب عبادت میں ضربت لگتی ہے, خون بہتا ہے تو شکوا نہیں کرتے, زبان پہ کوئی جملے ایسے جاری نہیں ہوتے, لیکن ہمارے انداز فکر میں اور علی کے انداز فکر میں کتنی زمین و آسمان کا فرق ہے. ہم پہ کوئی مصیبت پڑتی ہے تو ہم سیدھے اللہ سبحانہ وتعالیٰ کی ذات کو نشانہ بناتے ہیں نعوذ باللہ, اور کہتے ہیں قدرت کی ستم ذری چیزیں کو اتنا کیا اللہ کی عبادت, نتیجے میں کیا ملا. اللہ کے دین کی اتنی خدمت کی, اللہ کے دین کی خاطر اپنے اولاد اور اپنے بچوں اور اپنی سب کچھ وقف کر دیا اللہ کی خاطر, نتیجے میں کیا دیا اللہ نے. لیکن امیر المومنین کہتے ہیں فزتو برب الکعبہ, کعبے کی رب کی قسم آج میں کامیاب ہو گیا, آج علی کامیاب ہو گئے. کبھی امیر المومنین نے یہ نہیں کہا خیبر کو فتح کیا نہیں کہا میں کامیاب ہو گیا, خندق کو فتح کیا نہیں کہا میں کامیاب ہو گیا, بدر و حنین کے معرکے سر کیے کبھی یہ نہیں کہا میں کامیاب ہو گیا, کبھی یہ نہیں کہا کہ آج میں کامیاب. اس لیے کہ جو آرزو انسان کی ہوتی ہے نا جب وہ پوری ہو جاتی ہے تو انسان کہتا ہے آج میں کامیاب ہو گیا. علی کی آرزو یہی تھی, ایسا معلوم ہوتا ہے کہ علی ابن ابی طالب کی تمنا ہی یہی تھی. سب اپنی اپنی آرزو رکھتے ہیں, اس منزل تک پہنچتے ہیں تو کامیابی کا اعلان کر دیتے ہیں. امیر المومنین کی آرزو نہیں تھی کہ میں غلبہ پا جاؤں, امیر المومنین کی آرزو یہ نہیں تھی کہ میں کامیاب ہو جاؤں. کامیابی کو علی نے اسی بات میں مضمر دیکھا کہ میری کامیابی وہ نہیں ہے کہ میں دشمن پر غالب آ جاؤں بلکہ میں ہوائے نفس پر غالب آ کر یہاں تک کہ اللہ کی مرضی کو ایسے حاصل کر لوں کہ اگر اللہ کی مرضی یہی ہے تو اس مرضی کے لیے علی آمادہ ہے. بلکہ امیر المومنین کی آرزو یہی تھی کہ جو وجود جس کے گھر میں ملا ہے اسی کے حوالے, اسی گھر میں یہ وجود اس کے حوالے ہو جائے. کہ اسی لیے تو کوئی اور لفظ بھی استعمال نہیں کیا بلکہ تحفظ تو برب الکعبہ, کعبے کو یاد کیا, اپنی جائیگاہ ولادت کو یاد کیا اور کہا کعبے کی رب کی قسم, کعبے کی رب کی قسم کہ آج میں کامیاب ہو گیا. اللہ کی راہ میں جان دینے علی کی وہ آرزو منتہا تھی جس پر علی پہنچ گئے. اور جب اللہ کے دین کے لیے جب امیر المومنین نے اللہ کی بارگاہ میں اپنی جان کا نذرانہ پیش کر دیا کہ جان جس کی دی ہوئی تھی اس کی وہ جان اس کے حوالے کر دی, جان دی ہوئی اسی کی تھی. حق تو یہ ہے کہ حق ادا نہ ہوا, یہ امیر المومنین کی زندگی تھی. امیر المومنین شہید ہو گئے, شہادت کے بعد
امام حسن مصطفیٰ نے, امام حسن مصطفیٰ نے غسل دیا, حسین ابن علی پانی ڈال دیتے جا رہے تھے, حسین پانی دے رہے تھے, حسن غسل دے رہے تھے, نماز کا مرحلہ آیا تو امام حسن نے نماز پڑھائی, جنازہ اٹھا تو چند قریبی دوست تھے, یہی حسن مصطفیٰ, یہی حسین شہید کربلا, اور یہی محمد حنفیہ, یہی عبداللہ ابن جعفر, چند افراد تھے, اور انہی کے کاندھوں پہ یہ جنازہ اٹھا. یقیناً ملائکہ آئے ہوں گے, امیر المومنین کے جنازے کو کاندھا دیا ہوگا, اور یہ جنازہ ہلا کی جانب آگے بڑھا تو ایک مرتبہ نجف اشرف کی سرزمین پر پہنچے, اور جب نجف اشرف کی سرزمین پر پہنچے تو قبر کھلی ہوئی نظر آئی. امیر المومنین کی وصیت کے مطابق امام حسن نے دفن کر دیا, امیر المومنین شب کی تاریکی میں دفن کر دیے گئے, غسل و کفن بھی ہوا اور تدفین بھی عمل میں آئی. اب میں کربلا کا رخ کرتا ہوں, حسن و حسین نے غسل و کفن بھی کیا, نماز بھی پڑھائی, تدفین بھی ہوئی, حسین ابن علی کی شہادت کیا موقع, جب فرزند فاطمہ گھوڑے سے زمین پر آیا, جسم پہ تلواروں کے نشان, تیروں کے نشان, جسم سے خون رس رہا تھا. میں یہی کہوں گا, اے زینب کبرا, آپ نے بابا کے لیے حسن و حسین کو روانہ کیا, لیکن جب آپ کے حسین نے حل من ناصر ینظر نہیں کی آواز بلند کی, تو آپ کس کو روانہ کریں گی؟ بھائی بے یارو, مسجد گا مسجد کوبا میں ضربت لگی تو چاہنے والے جمع ہو گئے, لیکن کربلا کے میدان میں فرزند فاطمہ جو گھوڑے سے آدمی پر آیا, جدھر دیکھتے ہیں حسین ظالم خونخوار نظر آتے ہیں, کوئی دوست نظر نہیں آتا, کوئی ہمدرد نظر نہیں آتا, کوئی دلاسا دینے والا نہیں, کوئی تسلی دینے والا نہیں, کوئی حسین کی مجاہدت پہ رش کرنے والا نہیں, لیکن ایک بہن مظلوم آتی ہے کہتے بھیا زینب حاضر ہے. حسین کا اشارہ ملتا ہے, زینب خیمے میں پہنچتی ہے, زمین کا زلزلہ, سیاہ آندھیاں, جس طرح کوفے کی سرزمین پہ آواز آئی تھی لتحزمت واللہ ارکان الہدا, اسی طرح کربلا میں آواز گونجی قد قتل الحسین بکربلا وقد ذبح الحسین. یا اللہ یا اللہ یا رحمان یا رحمان یا رحیم.